नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। म दीपक जोशी। आज मिति 2082 साल साउन 1 गते बिहिबार, श्रावण कृष्ण पक्ष सप्तमी तिथि, तदनुसार 17 जुलाई सन् 2025, नेपाल सम्बत 1145। आज दिल लागा साथ। आज राजधानीबाट प्रकाशित हुने दैनिक पत्र पत्रिकाहरूले फरक फरक प्रसंगका समाचारहरूलाई प्राथमिकता दिएका छन्। पहिलो खबर गोर्खापत्र दैनिकबाट लिँदैछौ। कोदो खाने चलनले बढ़ायो आयात शीर्षकको खबर गोर्खापत्र दैनिकमा प्रकाशित छ। मुलुकमा वार्षिक पौने अर्ब रूपियाँ बराबरको कोदो आयात हुने गरेको छ। स्थानीय उत्पादनले माग धान्न नसक्दा ठूलो परिमाणमा कोदो आयात हुने गरेको हो। वनसार विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष 2081-82 को 11 महिनामा 71,87,84,000 रूपियाँ बराबरको 1,43,55,136 केजी कोदो आयात भएको छ। गत आर्थिक वर्ष 2080-81 75,44,33,23,000 रूपियाँ बराबरको 1,52,98,183 केजी कोदो आयात भएको थियो। छिमेकी मुलुक भारत र चीनबाट नेपालमा कोदो आयात हुने गरेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार आर्थिक वर्ष 2080-81 224,935 हेक्टर क्षेत्रफलमा 3,732 मेट्रिक टन कोदो उत्पादन भएको छ। मन्त्रालयका वरिष्ठ तथ्याङ्क अधिकृत रामकृष्ण रेग्मीले कोदो खाने प्रचलन बढ़दै गएकाले पनि कोदोको आयात बढ़दै गएको जानकारी दिनुभयो। पछिल्लो समय कोदोको माग बढ़दै जाँदा स्थानीय उत्पादनले धान्न नसक्दा आयात हुने गरेको उहाँको भनाई छ। पछिल्लो समय कोदोबाट बिस्कुट, ढिँडो, मोमो लगायतका परिकार बनाउने गरिन्छ। खपत बढ़दै गएपछि डिपार्टमेन्टल स्टोरदेखि अन्य पसलमा समेत कोदोको परिकार राखिन्छ। होटल रेस्टुरेन्टमा कोदोको परिकार बनाएर बिक्रीका लागि राखिन्छ। राष्ट्रिय कोदो दिवस मनाइँदै उपशीर्षकमा खबर अगाडि छ। सरकारले पहिलो पटक आगामी साउन 16 गते राष्ट्रिय कोदो दिवस मनाउँदैछ। हालै बसेको मन्त्री परिषदको बैठकले साउन 16 कोदो दिवस मनाउने निर्णय गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ। यो खबर आजको गोर्खापत्र दैनिकबाट लिएका हौं। आजको कान्तिपुर दैनिकमा सुके मधेसका चापाकल पानी बाढ्न गुडे दमकल शीर्षकको खबर प्रकाशित छ। जनकपुर धाम 9 सरस्वती टोलका रामनाथ शाह आइतबार बिहान तनावमा हुनुहुन्थ्यो। अनुहारभरि पसिना थियो, हातमा खाली बाल्टिन। शनिबार दिउँसोदेखि जनकपुरमा खानेपानी संस्थानको पाइपबाट पानी आएको थिएन। आइतबार बिहानैदेखि बिजुली झ्यापझ्याप थियो। उहाँ भन्दै हुनुहुन्थ्यो, चापाकल त सुकेसुके भरपर्दो भएर खानेपानीको पाइप जोडेको त्यसले पनि धोका दियो। बाल्टिन बोकेर उहाँले छिमेकीको घरबाट असिन पसिन भएर पानी ओसार्नुभयो। जनकपुर थापाचोकका अशोक ठाकुर पनि परेशान देखिनुहुन्थ्यो। त्यसको कारण पनि खानेपानी नआउँदा उहाँको परिवारले भोगिरहेको शास्ति नै थियो। खानेपानी नआउँदा जारको पानीले काम चलाउनु परेको छ। ठाकुर भन्नुहुन्छ, जारको खपत पनि बढ़ेकाले बजारमा अभाव नै थियो। जनकपुरको हरेक घरमा खानेपानीको लागि दौड़धूप थियो। नेपाल खानेपानी संस्थानको पानी तान्ने मोटरमा समस्या देखिएपछि दुई दिन मात्र पानी सप्लाई बन्द हुँदा प्रादेशिक राजधानी जनकपुर नै काकाकुल बन्यो। सोमबार बिहानबाट संस्थानको पानी सुचारू भएपछि जनकपुरवासी ढुक्क भएका थिए। जनकपुरमा 60 र 100 फिटमा गाडिएका चापाकल सुकेको एक दशक हाराहारी नै भइसक्यो। पछि 250 हुँदै अहिले जनकपुरमा 450 फिटमा गाडिएका चापाकल पनि जेठ असारमा सुक्छन्। खानेपानीको चरम अभाव खेपिरहेको मधेसका जिल्लाहरूमा दमकल र ट्याङ्करबाट पानी खुवाउने प्रयासमा प्रदेश सरकार देखिन्छ। मुख्यमन्त्री सतीश कुमार सिंहले मंगलबार संघीय खानेपानी मन्त्री प्रदीप यादवसँग मधेसमा देखिएको भूमिगत खानेपानी संकट मामिलामा छलफल गर्नुभएको थियो। खडेरीसँगै मधेसमा चर्किएको खानेपानीको अभाव टार्न मधेस प्रदेशका मुख्यमन्त्री सिंहले बारूण यन्त्र परिचालन गर्नुभएको छ। मुहान सुक्दा 12 र पर्सामा खानेपानीको चरम अभाव छ। अन्य जिल्लामा पनि चापाकल सुक्दा खानेपानीका लागि स्थानीय शास्ति भोग्न बाध्य छन्। यो खबर कान्तिपुर दैनिकमा प्रकाशित छ। पानीको संकट टार्न योग्य आयोजना शीर्षकको खबर अन्नपूर्ण पोस्टबाट लिँदैछौं। वर्षा बारा लगायत मधेसका जिल्लामा पानीको संकटले जनजीवन नै बिथुलिएपछि वर्षाको कामना गर्दै वीरगंजमा आज पर्जन्य वृष्टि योग्य आयोजना गरिएको छ। हिजो वीरगंज 6 माईस्थान स्थित गवाहमाई मन्दिरको प्रांगणमा हिजो माईस्थान संचालक समितिको आयोजनामा पर्जन्य यज्ञ आयोजना गरिएको हो। हिजो बिहान 9 बजेदेखि शुरू भएको यज्ञमा पुरोहित र पण्डितहरूबाट पर्जन्य वेदका मन्त्रहरू उच्चारण गरी भगवान इन्द्रदेवको पूजा आराधना गरेर हवन पनि गरिएको माईस्थान संचालक समिति सदस्य रमिता माया गुप्ताले जानकारी दिनुभयो। यो खबर अन्नपूर्ण पोस्टमा प्रकाशित छ। हजिरकोट 4 सिमजुङका 58 वर्षीय कालु गुरूङ सदरमुकाम जानु परे बिहान 4 बजे घरबाट झोला बोकेर निस्कनुहुन्थ्यो। दिनभर पैदल हिँडेर गोर्खा बजार पुग्दा साँझ 6 बज्थ्यो। गंगटेको ठाडो उकालो हिँडेको कहिले बिर्सन सकिन्न। 20 वर्ष अघिको स्मरण गर्दै उहाँ भन्नुहुन्छ, 2 घण्टा ठाडै उकालो हिँड्नु पर्थ्यो, भरे बेलुका नारेश्वर भोगेटेनी पुग्दा लखतरान गोर्खा पुगेपछि हल न चल भएर सुत्नु पर्थ्यो। हजिरकोट 1 घ्याचोकका झण्डै 3:20 पुगेका अर्का मुनु गुरूङको सम्झना पनि उस्तै छ। तर आजभोलि बिहान 7 बजेको बस चढ़े 10:30 वा 11 बजेतिर गोर्खा पुगिन्छ। बालेको डाकसँगै उठेर झोला बोकेर दिनभरि हिँडेपछि साँझतिर बल्ल तल्ल गोर्खा पुगिन्थ्यो। उहाँ भन्नुहुन्छ, अहिले त एकै दिनमा गोर्खा पुगेर अफिसको काम सकेर भेट्नुपर्ने मान्छे भेटेर साँझ बस चढ़ेर घर आइपुगिन्छ। गत वर्षसम्म पनि बाटोको समस्या थियो। पोहोरसम्म पनि हिउँदभरि बस चल्थ्यो। असार लागेपछि बन्द भएको बस दशैं लागेपछि बाटो सफा गरेर मात्र चल्थ्यो। मनु भन्नुहुन्छ, यो सालदेखि त रोड पिच भयो, हिउँदे बर्खा कतै रोकिन्न। पहिले भन्दा अहिले धेरै सजिलो भएको उहाँको भनाइ छ। अहिले त धेरै सजिलो भयो नि मनु भन्नुहुन्छ, पहिले 5-7 घरको बीचमा एउटा धारा हुन्थ्यो, अहिले घर घरै धारा छ। गाग्री अम्खोरा ताउलो खोपिया थन्किसके। गाग्री ताउलोभित्र अहिले माकुरोले जालो लगाएका छन्। आँगनमा धारा छ, चाहिएको बेलामा मुख लगाएर पानी खान पाइन्छ। पहिले लघुको बिजुली थियो, बत्ती बाल्न त पुग्थ्यो, अहिले केन्द्रीय लाइनको बिजुली छ, मिलहरू चलाउन पाइएको छ। पहिले फोन गर्न पनि बच्चेक पुग्नु पर्थ्यो, अहिले वाइफाई छ, सबै कुरा हेर्न सुन्न पाइन्छ। शहरको विकास गाउँ पसेको उहाँको भनाइ छ। पहिले शहरमा मात्र हुने विकास अहिले गाउँ पसेको छ, उहाँ भन्नुहुन्छ। तर मान्छे शहर पसे क्यार्नु, विकास गाउँ पस्यो, गाउँले शहर पसे शीर्षकको यो खबर अन्नपूर्ण पोस्टमा प्रकाशित छ। संसद भवन बनाउन 5 पटक म्याद थप शीर्षकको खबर आजको नागरिक दैनिकबाट लिँदैछौ। सिंहदरबार परिसरमा निर्माणाधीन संसद भवन बनाउन शहरी विकास मन्त्रालयले ठेकेदार कम्पनीलाई 5 पटक म्याद थप गरेको छ। 5.5 वर्ष अघिदेखि थालिएको नयाँ संसद भवन बनाउने काम अझै पूरा भएको छैन। मन्त्रालय मार्फतको विशेष भवन आयोजनाका सूचना अधिकारी रंजन दासका अनुसार विशेष भवन आयोजनाले संसद भवनको काम पूरा गर्न ठेकेदार कम्पनीलाई 16 सम्म म्याद थप गरेको हो। आयोजनाले थप गरिएको म्यादभित्र काम पूरा नगरेमा दैनिक हर्जना लगाउने चेतावनी पनि ठेकेदार कम्पनीलाई दिइएको छ। यो खबर नागरिक दैनिकमा प्रकाशित छ। तपाईँ यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
सजिलो अनलिमिटेड ₹699 रु ₹1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14**2# गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अखबार कार्यक्रममा पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसंगहरू। ब्याजदर घटे पनि कर्जाको माग सुस्त शीर्षकको खबर हिमालय टाइम्सबाट लिँदैछौं। अघिल्ला वर्षहरूमा बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदरको चौतर्फी रूपमा विरोध हुँदै आएकोमा पछिल्लो समय बैंकहरूले निरन्तर रूपमा ब्याजदर घटाइरहेका छन्। अधिकांश वाणिज्य बैंकहरूले साउनका लागि पनि मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। कृषि विकास बैंकले 5.45% मुद्दती निक्षेपमा ब्याज दिँदै आएकोमा साउनमा घटाएर 5.40% झारेको छ भने एभरेस्ट बैंकले असारमा 6.55% ब्याज दिएकोमा साउनमा 6.25% दिने भएको छ। त्यस्तै नेपाल बैंकले असारमा 5.45% ब्याज दिएकोमा साउनका लागि 5.40% तोकेको छ। यो खबर आजको हिमालय टाइम्समा प्रकाशित छ। नागरिक दैनिकबाट सुरक्षित आवासमा 11 अर्ब सकियो उपलब्धि शून्य शीर्षकको खबर लिँदैछौ। नागरिकको आवासलाई सुरक्षित बनाउने नाममा अहिलेसम्म राज्यको 10.86 अर्ब रूपियाँ भन्दा बढ़ी खर्च भइसकेको छ। यसबाट उपलब्धि के भयो भन्ने विषयमा भने प्रश्न खड़ा भएको छ। यस विषयमा प्रतिनिधि सभाका केही सदस्यले सोमबारको बैठकमा उप प्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहसँग जिज्ञासा राख्नु भएको थियो। सांसदहरूले राखेका जिज्ञासाको जवाफ दिँदै मन्त्री सिंहले सुरक्षित आवास कार्यक्रम अन्तर्गत हाल 74 जिल्लामा 150 निर्वाचन क्षेत्रमा रहेका 2,14,230 आवास संख्या स्वीकृत भएको जानकारी दिनुभएको थियो। यो खबर नागरिक दैनिकबाट लिएका हौं। रौतहटमा ड्रोनबाटै वन निगरानी शीर्षकको खबर आजको कारोबार दैनिकमा प्रकाशित छ। पछिल्लो समय रौतहटको वन जंगलको निगरानी गर्न ड्रोन प्रयोग गर्न थालिएको छ। डिभिजन वन कार्यालय रौतहट अन्तर्गत जंगल सहिया सब डिभिजन वन कार्यालय जंगल सहियाले चोरी तस्करी नियन्त्रण गर्न हिजो आज ड्रोन प्रयोग गर्न थालेको हो। विगत 3 महिनादेखि सो क्षेत्रको वन जंगलमा ड्रोनबाटै निगरानी गरिँदै आएको छ। ड्रोनबाट वन जंगलको निगरानी गर्न थालेपछि काठ दाउरा नदीजन्य पदार्थको तस्करी नियन्त्रणमा आएको सब डिभिजन वन कार्यालयका जंगल सहियाका वन अधिकृत विनोद जेठराले बताउनुभयो। यो खबर कारोबार दैनिकबाट लिएका हौं। कान्तिपुर दैनिकबाट सिरियाली सेनाको मुख्यालयमा इजरायलको हवाई आक्रमण शीर्षकको खबर लिँदैछौ। इजरायलले सिरियाको राजधानी दमास्कसस्थित सेनाको मुख्यालयमा बुधबार हवाई आक्रमण गरेको छ। बीबीसीका अनुसार सिरियाको दक्षिण पश्चिम स्थित प्रान्त सोइदाका अल्पसंख्यक ड्रुज समुदायको रक्षाका लागि आक्रमण गरेको इजरायलले जनाएको छ। इजरायलको आक्रमणमा परि 18 जना घाइते भएको सिरियाको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले ड्रुज समुदायका दाजुभाइको रक्षा गर्न र सिरियाका शासनमा रहेका गिरोहलाई हटाउन काम गरिएको बताउनु भएको छ। उहाँले आफ्नो देशमा रहेका ड्रुज समुदायका सदस्यलाई सीमा पार गरेर सिरिया नजान पनि आग्रह गर्नुभएको छ। यो खबर कान्तिपुर दैनिकमा प्रकाशित छ। एक सय 28 वर्षको प्रतीक्षापछि ओलम्पिकमा क्रिकेट समावेश शीर्षकको खबर नयाँ पत्रिका दैनिकबाट लिँदैछौ। 2 वर्षपछि अमेरिकाले लस एन्जलसमा हुने ग्रीष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगिता अन्तर्गत क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ। अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी आईओसीले बुधबार क्रिकेटको खेल हुने मिति र स्थान सार्वजनिक गरेको हो। यससँगै ओलम्पिकमा आधिकारिक रूपमा क्रिकेट खेल समावेश भएको आईसीसीले जनाएको छ। ओलम्पिकमा अन्तिम पटक सन् 1900 क्रिकेट समावेश थियो। त्यसपछिका कुनै पनि संस्करणमा क्रिकेट समावेश गरिएन। आयोजक अमेरिकाले पछिल्लो समय चर्चित हुँदै गएकाले आयोजकका रूपमा क्रिकेटलाई समावेश गरेको बताइएको छ। यो खबर आजको नयाँ पत्रिका दैनिकबाट लिएका हौं। अखबार कार्यक्रम आजलाई यति नै। यसपछि अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। दीपक जोशीलाई बिदा दिनुहोस्। नमस्कार।